अब सुनौ बिर्तामोड खबर। यस खबरका साथमा बिर्तामोड नगरपालिका बिर्तामोड झापा।
नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभरिकै साथ प्रसारण भइरहेको प्रत्येक हप्ता आइतबार बिहान 8 बजे प्रसारण हुने बिर्तामोड खबरमा यहाँहरूलाई स्वागत छ। म पुष्प बराल। अब सुरु गरौँ आजको यो कार्यक्रम। विशेषतः बिर्तामोड नगरपालिका क्षेत्रभित्र का सरोकारका विषयहरू उठान गर्ने कार्यक्रम हो बिर्तामोड खबर। यो कार्यक्रममा हामी बिर्तामोड नगर क्षेत्रभरि भइरहेका विभिन्न गतिविधिहरूलाई समेटेर कार्यक्रम उत्पादन गर्ने गर्दछौँ। आज हामीले पछिल्लो चरण सहकारी संस्थाहरूको बारेमा के कसरी कामहरू भइरहेका छन्, विशेषतः पछिल्लो चरण सहकारीहरू चाहिँ धाराशायी बन्दै गएका, धेरै सहकारीहरूले चाहिँ जनताको बचत चाहिँ दुरुपयोग गरेका देशव्यापी खबरहरू हामीले सुन्दै आएका छौँ। र बिर्तामोडमा पनि केही सहकारीहरू सङ्कटग्रस्त अवस्थामा पुगेका हामीलाई थाहा छ। र यी सहकारीहरूमा अहिले सङ्कटग्रस्त भएका सहकारीहरूको बचतलाई, जनताको बचतलाई, सहकारी सदस्यहरूको बचतलाई सुरक्षित बनाउनका निम्ति स्थानीय तहले के गर्नुपर्छ, प्रदेश सरकारहरूले के गरिरहेका छन् र केन्द्रीय सरकारहरूले अहिले कसरी अगाडि काम गरिरहेका छन्, यी लगायत सहकारीको बचत रकमलाई कसरी सुरक्षित गर्न सकिन्छ, यसतर्फ नगरले अथवा नगरको सहकारी विभागले कसरी काम गरिरहेको छ भन्ने विषयमा आज हामीले विशेष कुराकानी गर्नेछौँ। आज हामीले बिर्तामोड नगरपालिका सहकारी शाखाका पूर्व प्रमुख दिल्ली दाहालसँग विशेष कुराकानी गर्दैछौँ। उहाँ हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। दिल्ली सर, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
धन्यवाद पुष्पजी, रेडियो भिजन प्रति पनि आभारी छु।
दिल्ली सर, यहाँलाई, यहाँले गरेको यो जुन सहकारी क्षेत्रमा यहाँले पुर्याउनु भएको योगदान लामो समयसम्म, होइन जागिरी जीवन भर्खरै मात्रै केही समय अगाडि मात्रै तपाईँ रिटायर हुनुभएको छ, तर तपाईँको यो अनुभव, तपाईँले गरेका कार्यहरू चाहिँ सम्पूर्ण श्रोताहरूको लागि प्रेरणादायक हुन सक्छन्। तपाईँको आगामी जीवनको पनि हामी उत्तरोत्तर प्रगतिको कामना गर्छौँ र आज हामीले यसै विषयमा तपाईँसँग विशेष कुराकानी गर्न गइरहेका छौँ। विशेषतः दिल्ली सर, तपाईँको यो लामो अनुभव, लामो कार्यकालको अनुभवले अहिले जसरी देशव्यापी रूपमा सहकारीको बचत चाहिँ जोखिममा छ भन्ने खालको एउटा भ्रम छ र यथार्थ पनि केही सहकारीहरू चाहिँ धाराशायी बन्दै गएको, सङ्कटग्रस्त बनेको अवस्था पनि छ। समग्रमा बिर्तामोड क्षेत्रको सहकारीको अवस्था र यहाँका सदस्यहरूले जुन रकम बचत गर्नुहुन्छ उहाँहरूको अवस्था चाहिँ के छ, के पाउनु भएको छ यहाँले?
धन्यवाद सर प्रश्नको लागि। कुरा के हो भने, सहकारीहरू अहिले धाराशायी हुनुपर्ने का मुख्य प्रमुख कारणहरू चाहिँ, पहिलो कुरा के भइदियो भने, मुलुक नभनौँ विश्वमै COVID-19 कारण एउटा कारण पर्यो।
हजुर।
दोस्रो कारण के भयो भन्नुहुन्छ भने, आर्थिक मन्दी नेपालमा होइन विश्वमै आर्थिक मन्दीको पनि सङ्कटमा पर्यो। यो दुईटा कारणले केही बचत सङ्कलन र ऋण लगानीका कार्यक्रमहरू 2-3 वर्ष रोकिए। सदस्यहरू पनि निष्क्रिय भए। निष्क्रिय भइसकिसकेपछि के गरियो भन्दा, तत्काल सञ्चालकहरूले केही आफ्नै निजी व्यवसायहरूमा, आफ्नै निजी कम्पनीहरूमा, अनि निजी घर जग्गामा, अनि प्लटिङ गर्ने काम, यस्ता कारणहरूले सदस्यहरूको बचत रकम त्यहाँ लगेर लगानी गरियो। यो कानुन विपरीत छ।
हजुर।
हो, त्यो कानुन विपरीत भएका कारणले अहिले सदस्यहरूको बचत चाहिँ फिर्ता हुन सकेको छैन। र कानुन चाहिँ के हुनुपर्छ भने, धितो रहेको धितोको हकमा चाहिँ लिलाम बिक्री गरेर तपाईँको भोलि सहकारीहरूले पैसा उठाउन सक्छ, तर धितो बिगारको हकमा चाहिँ अलिक गाह्रो छ। र कानुन पनि अलिकति, हाम्रो सहकारी ऐन पनि के छ भन्नुहुन्छ भने, धितो बिगारका रकमहरूलाई उठाउनका लागि अलिक प्रक्रिया प्रोसेस अलिक झन्झट छ। यसकारण के हो त भन्दाखेरि, मलाई लाग्छ अब यो ऐन अहिले माथि विभागले पनि प्राली कम्पनीमा लाने सहकारीहरू भन्ने एउटा हल्ला चाहिँ आएको छ, होइन? अब लग्यो भने ठिकै हो, लगेन भनेदेखि चाहिँ तपाईँको कुरा के हो त भन्दाखेरि, यो क्रमैसँग पैसा उठाउनु पर्यो र सञ्चालकले आफ्नो निजी व्यवसायमा लगानी गर्दा सहकारीहरू धाराशायी हुँदै गएका हुन्छ।
जस्तै यो
सञ्चालक
यो चाहिँ विशेष त सञ्चालक जति छन् सहकारी सञ्चालकहरू जुन मेजर टिममा रहेर काम गरेका हुन्छन् यिनीहरूले चाहिँ सहकारीको रकम मनमानी तरिकाले खर्च गर्ने कारणले पनि उहाँहरूले चाहिँ तपाईँले भने जस्तै जग्गा खरिद घर जग्गा खरिद लगायत अहिले त विशेष त माटहरू खोल्ने ठुल्ठुला पसलहरू खोल्ने र ती पसलहरू नै डुब्ने अवस्था सिर्जना हुने र जनताको बचत चाहिँ त्यहाँ डुबाइदिने कामहरू गरेको पाइएको छ. यसको नियमन सरकारले किन गर्न सक्दैन? यसको कानुनी त यो सहकारीको रकम चाहिँ त्यो क्षेत्रमा लगानी गर्न पाइन्छ पाइँदैन? उहाँहरूलाई कस्तो कारवाहीको प्रबन्ध छ, के छ सर, यस विषयमा प्रश्न बनाइदिन.
धन्यवाद. कानुनमा के छ भनेदेखि त्यस्तो दुरुप्रयोग भएको रकमहरू चाहिँ एक वर्षदेखि बिगो बिगोको हजनासहित 10 वर्षसम्म जेल एक वर्षदेखि 10 वर्षसम्म जेल सजाय हुन सक्ने भन्ने कानुनमा व्यवस्था छ.
हजुर.
अहिलेकै नेपालकै कन्टेक्स्टमा हेर्ने भने लगभग 700 सञ्चालकहरू र सदस्यहरू अहिले जेलमा प्रवेश गरिसकेका छन्.
हजुर.
नेपालकै सन्दर्भमा हेर्ने हो भने अनि केही सदस्यहरू केही सञ्चालकहरू फरारमा छन्. अब तिनीहरूलाई वारेन्ट जारी गरिरहेछ, पक्राउ हुन गाह्रो भइरहेछ. सहकारी वास्तवमा नबुझेर सदस्यहरूले पनि बुझिदिनु भएन, सञ्चालकहरूले पनि मेम्बर बेसमा सञ्चालक समुदायमा सञ्चालित गर्नु हुनुपर्छ भन्ने कुरो बुझिएनन्. अनि अर्को कुरा के हो त भन्दाखेरि सबैभन्दा ठुलो कुरो सदस्यहरू सहकारी शिक्षाप्रतिको एकदम साह्रै कमजोरी. अब सदस्य हाम्रो सहकारी ऐनले त भन्छ तपाईँको 6-7 कोषहरू छन्, 8 जति कोष छन्, ती कोष अनुसार सहकारी शिक्षा कोषमा प्रत्येक वर्ष नापाको केही पर्सेन्ट छुट्याएर तालिम शिक्षा दिनुपर्छ भन्ने. तर त्यो सञ्चालकहरूमा त्यो छैन क्या, ज्ञानै नभएको कि नगर्न चाहनु भएको कि खर्च नभएको खर्च हुने हो भनेर डराउनु भएको हो कि कमसे कम सहकारी भनेको के हो, यसले के दिन्छ, कसरी चल्नुपर्छ, कसरी समुदायमा यो केन्द्रित हुन्छ, यसले कस्तो कस्तो व्यवसाय गर्न पाउँछ भन्ने कुराहरूको बारेमा चेतना छैन. अनि सञ्चालकहरू फेरि खर्च गर्न डराउने तर निजी आफ्नो व्यवसायमा चाहिँ लगानी गर्न नडराउने यो देखिएको छ. होइन, अब यसको रकम चाहिँ ढिलो चाँडो अब ऐन संशोधन गर्न भन्ने राज्य पनि लागिरहेको अवस्था, विभागले पनि त्यसलाई चिन्ता लिएको अवस्था र यो सायद अब केही हदसम्म चाहिँ तपाईँको सुधार हुन्छ कि भन्ने अपेक्षा गरौँ. अहिले ठ्याक्कै चाहिँ के छ भने अब मुद्दा मामला मार्फतै अब पैसा असुल उप गरेर सदस्यको बचत चाहिँ फिर्ता दिनुपर्छ राज्यले, त्यो प्रोसेसलाई अगाडि बढाउनुपर्छ.
जस्तै झापाको कन्टेस्टमा हेर्दाखेरि तपाईँले अझ भनौँ बिर्तामोडकै हेर्ने भने पनि बिर्तामोडमा पनि 100 सहकारी संस्थाहरू छन् र केही सहकारी संस्थाहरू सङ्कटग्रस्त अवस्थामा पनि रहेको हामीले विभिन्न सञ्चार माध्यमबाट समाचारहरू सुनि नै रहेका छौँ. यो झापाको अथवा तपाईँले कार्यक्षेत्र रहेको बिर्तामोडको अवस्था चाहिँ के छ र बिर्तामोडमा तपाईँहरूले अनुगमन गर्दाखेरि अथवा त्यहाँनेरि तपाईँले जब कार्यरत रहँदाखेरिको अवस्था चाहिँ के पाउनु भएको छ र ठ्याक्कै बिर्तामोडकै अवस्थालाई चाहिँ कसरी हेर्न सकिन्छ सर?
धन्यवाद पुष्प सर. बिर्तामोडको हकमा ठ्याक्कै भन्नुपर्दा मैले 2 सहकारी अलिक धाराशाही छ त्यहाँ बिर्तामोडमा.
हजुर.
2 र अरू सहकारीहरू के छ भन्नुहुन्छ भने जिल्ला हाम्रो बिर्तामोडमा नभएर अन्यत्र तपाईँको दर्ता अन्यत्र ठेगाना राखेर दर्ता गरेको छ, यहाँ सेवा केन्द्रको रूपमा सञ्चालित छन्, त्यस्ता सहकारीहरू केही गर्छ. अब झापा जिल्लाकै सन्दर्भमा टोटल्ली भन्नुहुन्छ भने अब नाम चाहिँ म लिन अहिले चाहन्न, 7-8 सहकारीहरू समस्यामा छन्.
हजुर.
अब 8 अब यहाँलाई भन्नैपर्छ, भद्रपुरतिर 2 छ, जयपुरतिर 1 छ, बिर्तामोडतिर 2 छ, होइन दमकतिर 2 छ, शिव सतासीतिर 1 छ. यस्तै यस्तै तरिकाले केही सहकारीहरू खराब छन्, अब ती चाहिँ तिनीहरूको अवस्था चाहिँ अब दयनीय हुँदै गएको छ. तर केही हदसम्म चाहिँ उहाँहरूले केही केही धितो सितो लिलाम गरेर केही केही के बचत के अरे कर्जा असुली गरेर क्रमैसँग बचत फिर्ता पनि गर्दै हुनुहुन्छ, त्यो पनि सुन्नमा आएको छ.
हजुर.
तर समग्रमा तपाईँलाई ठ्याक्कै भन्नुपर्दाखेरि के हो त भन्दाखेरि चाहिँ यो सञ्चालकहरूले अलिकति चाहिँ ध्यान दिने हो भने समग्र झापाको सहकारीमा सुधार उन्मुखै देखिएको छ।
अब देशकै सबैभन्दा बढी बचत सङ्कलन गर्ने र देशकै धेरै सदस्यहरू भएका सहकारीहरू पनि बिर्तामोडमा छन् होइन, बिर्तामोडमा सञ्चालित छन् अथवा झापामा भन्यो भने देशकै चाहिँ उत्कृष्ट सहकारी दसवटा सहकारी चाहिँ झापामा छन्, देशकै उत्कृष्टमा तिनवटा छन्। अब यस्तो सहकारीहरूको पनि अहिले के देखिन्छ भन्दाखेरि रकम प्रशस्तै जम्मा भएको छ, बचत छ, तर ऋण लगानी हुन नसकेर पैसा धेर भएर सङ्कटमा परेका छौँ, जनतालाई ब्याज तिर्नै हामीलाई समस्या पर्यो, हाम्रो लगानी सुरक्षित भएन, लगानी गर्ने ठाउँ पाएनौँ भनिरहेको अवस्थालाई चाहिँ कसरी हेर्न सकिन्छ सर?
यसरी अब जसरी अब तपाईँले भनिहाल्नुभयो देशकै उत्कृष्ट 1-10 अब हाम्रो झापाकै 3 सहकारीहरू छन्। अब नामै लिउँ, अब देशको उत्कृष्ट भएको हुनाले एउटा सारा नेपाल पहिलो, दोस्रो एनएमसी, तेस्रो 9 स्थानमा रहेको कर्णाली।
हजुर,
अब यी सहकारीहरूले अब जब ऋण अहिले के भने ऋण नउठ्ने अवस्था, लगानी गर्न गाह्रो, यो सबै कारणले अहिले तत्काल अलिकति सहकारीले के चाहिँ गर्नुपर्छ, अब व्यावसायिक योजनाहरू सुरु गर्नुपर्छ, संस्थाले आफै सञ्चालन गर्ने व्यावसायिक योजना, त्यो व्यावसायिक योजना सञ्चालन गरेपछि त्यहाँका सेयर सदस्यलाई त्यो व्यवसायमा तपाईँहरूलाई सहभागी गराउनु पर्यो, क्या सदस्यहरूलाई नि सहभागी गरेर त्यो व्यवसाय सञ्चालन गर्नु पर्यो।
यसमा चाहिँ कानुनी अडचन छ कि छैन, जस्तै तपाईँले अघि हामीले कानुनको कुराहरू गऱ्यौँ होइन, कस्तो कस्तो क्षेत्रमा लगानी गर्न पाउँछन् भन्ने कुरामा?
होइन होइन, संस्थाले आफ्नो कृषि परियोजना होइन, आफ्नो दुग्ध व्यवसाय, आफ्नो तपाईँको कुनै पनि परियोजना संस्थाले आफूले सञ्चालन गर्न त पाउँछ, कानुन अडचन छैन, तर आफ्नो निजी व्यवसाय चाहिँ गर्न पाइँदैन।
हजुर,
व्यक्तिको निजी व्यवसायमा लगानी गर्न चाहिँ पाइँदैन,
सामूहिक लगानी गर्नु पर्यो,
सामूहिक लगानी पर्यो र संस्थाले आफै सञ्चालन गर्नु पर्यो।
भनेपछि अहिलेको तरलतालाई चाहिँ अब तत्कालै समाधान गर्ने त्यस्तो खास चाहिँ ऊ देख्न सकिँदैन,
सकिँदैन सकिँदैन अहिलेको परिस्थितिमा, जुन एउटा अहिले बाहिर जुन एउटा मिडियामा विभिन्न माध्यममा चाहिँ एउटा कर्जा नतिर्ने,
यो 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 विषयमा म जाँदै थिएँ, जस्तै एउटा केही समूह लागेको छ अहिले ऋण खाएको पैसा चाहिँ तिर्नु पर्दैन, ऋण बिना गराउने भनेर एउटा जुन देशव्यापी रूपमा हङ्गामा फैलाएको छ, यसले चाहिँ अहिले सहकारी सञ्चालनमा कस्तो असर परेको छ सर, यसमा पनि अलिकति तपाईँको?
त्यसैको अब यसो सुन्नमा के मैले एक दुई ठाउँमा देखेँ पनि पत्रचार मार्फत पनि तत्काल यो पैसा नउठाउनु भन्दै विभिन्न सङ्घ संस्थामा पत्र पनि दिएको पाइयो, त्यो पनि मैले देखेँ। तर कुरा के हो भने ढिलो चाँडो जेसुको पैसा तिर्नुपर्छ, खाएको ऋण नतिरिकन उपाय छैन, यो भुइँमा नलाग्नका लागि सम्पूर्ण सहकारीका शेर सदस्यलाई म आग्रह गर्न चाहन्छु, यो ढिलो चाँडो जसरी पनि पैसा तिर्नुपर्छ र यो पैसा बिना हुँदैन। अहिलेसम्म नेपालकै कन्टेक्स्टमा हेर्ने हो भने तपाईँलाई तपाईँको ऋण सहकारीको बिना भनेको हिजो 24-22 अगाडि चाहिँ कृषि विकास ब्याङ्कले लगानी गरेका थिए सहकारीहरूलाई, त्यसमा चाहिँ अर्थमन्त्री तत्काल त बाबुराम भट्टराई हुँदाखेरि चाहिँ 20,000 चाहिँ सरकारले दिएको पैसा, 20,000 है सरकारले लगानी गरेको पैसा चाहिँ बिना गरेको थियो। अब आज तपाईँको अरब खरबतिर चाहिँ तपाईँको लगानी गरेको पैसा मिना हुन सक्छ? त्यो त सम्भवै छैन नि, मुलुकै टाँट पल्टिन्छ नि, अर्थतन्त्र नै चलायमान हुँदैन नि, त्यसले गर्दाखेरि त्यो सम्भव छैन। तर ढिलो चाँडो जेसुकै होस्, कसैको भ्रममा नलागि आदरणीय शेर सदस्य मानवहरूलाई सहकारी अब झापाली सहकारी क्षेत्रमा लाग्ने सम्पूर्ण मानवहरूलाई चाहिँ म चाहिँ तुरुन्तै सहकारीको विस्तारी सञ्चालकसँग गएर समन्वय गरेर बरु अहिले यति दिनभित्रमा तिर्छु, यति समयभित्र तिर्छु भनेर उहाँहरूले समय माग्नु भने सञ्चालकले उपलब्ध गराउनुपर्छ, त्यसमा सञ्चालकले अलिकति समयलाई पनि मध्यनजर गर्नुपर्छ, पैसा चाहिँ बिस्तारै तिर्नुपर्छ।
अब नि सर, यो अब एउटा सहकारी संस्थाहरूको विशेष त बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूले, हामीले सञ्चारकर्मीहरूले पहिलेदेखि नै यस विषयमा हामीले भन्थ्यौँ, यो पैसा किन्ने र पैसा बेच्ने खेलो मात्रै भयो सहकारीको, ब्याज खाने मेलो मात्रै भयो सहकारीको भनेर हामीले विभिन्न पटक पनि आवाज उठाएका थियौँ। अहिले बचत गरेको रकमको रकमलाई चाहिँ जस्तै वैज्ञानिक तरिकाले उद्यमशीलतामा जनताहरूलाई आफ्ना सदस्यहरूलाई उद्यमशील बनाउन चाहिँ उहाँहरू नलागेका कारणले पनि यो अलिकति सङ्कट आएको होइन सर?
100% मैले जस्तो भनिसकेँ त्यसैले त व्यावसायिक बनाउनु पर्यो, उनीहरूलाई लगानी गर्न दिनु पर्यो। अब एउटा कुरा तपाईँलाई मैले फेरि पनि भने अनुरोध गरेँ, अहिले पनि भनेको छ कमसेकम कुनै सदस्यले परियोजनामा ऋण लगानी माग्छ भने 60% संस्थाले लगानी गर्छ पर्छ, 40% सदस्यले लगानी गर्नुपर्छ। अब त्यो बेसमा जाँदै जाँदैन क्या सहकारी, खालि ऋण लगानी गर्ने, ब्याज कसरी आउँछ, संस्था कसरी मोटाउँछ, संस्था कसरी मोटो बनाउन सकिन्छ, ध्यान त्यसैमा केन्द्रित भयो क्या।
आफूले विश्वास गरेको मान्छेलाई जति पनि लगानी गर्ने तर त्यसको चाहिँ तिर्न सक्ने क्षमता छ कि छैन, उसले चाहिँ त्यो पैसा केमा लगिरहेछ भन्ने कुरा नै सहकारी सञ्चालकहरूले ख्याल गर्न सकेनन्,
ख्याल सकेनन् त्यो त गर्दै गरेनन्।
अब साँच्चीकै यो मुलुकलाई राज्यले तीन खम्बे अर्थनीति भन्छ, एउटा सहकारी, एउटा प्राइभेट, एउटा चाहिँ सरकारी,
एउटा सरकारी
सरकारीले गर्ने भन्छ। अब यो सहकारीहरूले अब साँच्चीकै आफूलाई परिवर्तन गर्न चाहिँ के गर्नु पर्ला सर?
अब सबैभन्दा ठुलो कुरो चाहिँ संस्था पहिलो कुरा चाहिँ परिवर्तन यही ऐनभित्र रहेर परिवर्तन गर्न अलिक गाह्रै छ, पहिले सहकारी ऐनमा सुधार ल्याउनु पर्यो।
हजुर।
दोस्रो कुरा सदस्य शिक्षामा बढीभन्दा बढी जोड दिनु पर्यो। तेस्रो कुरा तपाईँको अब एउटा तपाईँलाई स्पष्ट भनौँ, एउटा गाउँमा एउटा कुनै नेतृत्वमा बस्ने मान्छे अब पोलिटिकल गरेको हुनसक्छ, सामाजिक काम राम्रो गरेको हुनसक्छ, समाजमा राम्रो फिडब्याक दिएको हुनसक्छ, तर उहाँ राम्रो हुँदाहुँदै सहकारीको बारेमा, सहकारी पनि यस्तो प्राविधिक जत्तिकै छ क्या त समस्या, त्यसको खाता बुझ्न, त्यसको सिस्टम बुझ्न गाह्रो छ। अब उहाँलाई ल्याएर तपाईँको अध्यक्ष बनाइदियो, उपाध्यक्ष बनाइदियो, सञ्चालकमा ल्याएर राख्नुपर्छ, किनभने उहाँ भलादी मान्छे, उहाँले नेगेटिभ काम गर्नुहुन्न, त्यो सबैलाई थाहा छ नि त। तर त्यहाँ उहाँले त्यो नबुझिदिएपछि अरूले त्यसको फाइदा लिन्छन् क्या।
हजुर।
हो, यस्तो कुरामा कमसेकम बुझेको तपाईँको मलाई लाग्छ अब चाहिँ ऐनमै व्यवस्था गर्नु पर्यो। योग्यता यस्तो भएको मान्छे सञ्चालकमा आउने, लेखा समिति आउने भनेर स्पष्ट किताब हुनु पर्यो क्या, त्यो बुझेको मान्छे
जस्तै यो
तपाईँको के थियो हिजोदेखि कुरा के आयो भने कि विभिन्न प्रचार माध्यम र कानुनमा पनि अलिअलि कुरा लेखेको पाइयो, अब सहकारी चाहिँ क्याम्पस कलेजबाट पढाउन थाल्ने सहकारी विषय भनेर भन्यो, अहिले झापा जिल्लामा काहीँ सहकारी पढाइ छैन। अनि अब यो सहकारी विषय चाहिँ तपाईँको के गर्नु पर्यो भने छ नि तपाईँको बेलायतबाट सुरु भएको सहकारी अभियान, बेलायतले सहकारी अब अभियानबाट ठुलो फर्को मारेको छ, जापानले गरे बहुदेशी सहकारीबाट फर्को मारेको छ,
नेपालको नजिकैको बङ्गलादेशलाई हेरौँ न, बङ्गलादेशमा सहकारी मार्फत उथलपुथल नै भयो,
अगाडि बढेको छ, भारतलाई नै नेपको दुध व्यवसायले अगाडि बढेको छ त। तर यहाँ नेपालमा तपाईँको त्यो भएन क्या, यो सबै श्रेय के हो त भन्दाखेरि हाम्रो पहिलो कारण राजनीतिक रह्यो, दोस्रो कुरो तपाईँको राजनीतिक गर्ने नेताहरूमा यो सहकारी सम्बन्धीको ज्ञानको अभाव रह्यो, अनि सञ्चालकमा आउनेको पनि अभाव र ज्ञानको अभावले, सहकारी शिक्षाको अभावले सहकारीहरू धाराशायी हुँदै गयो।
अब यो नियमनकारी निकायहरूले पनि अलिकति प्रभावकारी काम गर्न नसकेको जस्तो देखिन्छ, जस्तै
पुष्प सरले यो क्वेसन गर्दा गर्दै मैले भने प्रभावकारी गर्न किन नसक्यो भने दक्ष कर्मचारी नि छैन, अहिले गएर चार खाता पढाउनु भने के हो त्यो थाहा छैन, अहिले गएर तपाईँको पल्स भनेको के हो त्यो थाहा छैन, प्लान भनेको के हो थाहा छैन, पोलिसी भनेको के हो त्यो थाहा छैन, अनि अब सबै नयाँ कर्मचारी तपाईँको यो यसलाई सुधार गर्नुपर्छ भने जम्मा तपाईँको इन्जिनियर समूह, शिक्षा समूह, वन समूह, यस्ता समूहहरू छ नि, के अरे यो राजस्व समूह, त्यस्तै सहकारी पनि एउटा समूह बनाउनुपर्छ, जसलाई एउटा कर्मचारी सरह हुँदाखेरि सहकारीमा आउने कर्मचारी सहकारीमै सरह हुनुपर्छ, अरू ठाउँमा जानु हुँदैन क्या। अनि त्यो समूह भयो भनेदेखि के हुने भयो भन्दाखेरि त्यसले सहकारी यहाँ पनि बुझ्ने भयो, त्यहाँ पनि बुझ्ने भयो क्या। यसले गर्दाखेरि सहकारी चाहिँ दक्ष कर्मचारी र प्राविधिक ज्ञान नभएका कर्मचारी भएको कारणले पनि यो अनुगमन, यो निरीक्षण, यो प्राविधिक कुराहरू काम गर्न नसकेको हो। अलिकति सहकारीलाई दक्ष र अलिकति प्रभावकारी बनाउन लागि दक्ष कर्मचारीको उत्पादन गर्नु पर्यो, र एउटा कुरो समूह, एउटा सहकारी समूह नि कर्मचारी निजामती सहकारी समूह भनेर के अरे यो निजामती सेवा ऐनमै व्यवस्था गर्नु पर्यो, अनि सहकारीलाई सुधार गर्न सकिन्छ कि नभए यो अहिले तपाईँको हुलाकबाट, शिक्षाबाट, अनि तपाईँको अन्य कुनै विभिन्न कार्यालयहरूबाट चाहिँ ल्याएर सहकारीमा राखेर सहकारी सुधार हुन्छ, अनुभव हुन्छ, प्रभावकारी हुन्छ भन्ने कुरा चाहिँ मलाई विश्वास लाग्दैन।
अब यहाँका जनताहरूलाई चाहिँ के देखिन्छ भन्दाखेरि यहाँका सर्वसाधारणहरूलाई चाहिँ सहकारीका सदस्य बनाउने एउटै व्यक्तिका दर्जनौँ खाताहरू हामीले देखेका छौँ। एउटा किराना दोकानमा जान्छौँ हामी, सब्जी दोकानमा जान्छौँ, उहाँका 12-15 चाहिँ विभिन्न सहकारीहरूका खाता हुन्छन्। एउटै व्यक्तिलाई चाहिँ टार्गेट गरेर चाहिँ यसरी खाता सञ्चालन गर्दाखेरि कमसेकम स्थानीय तहले त्यसलाई निगरानी गर्न सक्दैन सर? यो त इलिगल काम हो, एउटै प्रकृतिका सहकारीमा चाहिँ खाता खोल्न पाइँदैन भन्ने खालको जनचेतना जगाउन सकिँदैन?
मजाले सकिन्छ त्यो। अब यसो जनचेतना जगाउने भन्ने कुरा अलिकति अब पुष्प सरलाई जानकारी गराइहालौँ। मैले बिर्तामोडमा अलिअलि सहकारीहरूलाई जस्तो अब नगर हस्पिटलमा केही भौतिक सामग्रीहरू सहकारी मार्फतै उपलब्ध गराएँ। कोभिडको बेलामा सहकारी बिर्तामोडकै सहकारी 54-55 सहकारीले लगभग 43 लाख रुपियाँ पैसा चाहिँ सहयोग गर्नुभयो कोभिडको बेलामा। अब अहिले त्यो तपाईँको बिर्तामोडको त्यो जुन तपाईँको बिचमा डिभाइडरमा केही फुलहरू केही डिभाइडरमा सहकारी संस्थाहरूले फुल रोपिदिनुभएको छ। अलिअलि गर्दै थिएँ म, गराउन खोज्दै थिएँ, तर बिचमा अब तपाईँको अलिकति कोभिडको कारणले अगाडि बढाउन सकिएन। अब नसकेपछि त्यस पछाडि अलिक गाह्रो भयो। अब अर्को एउटा कुरा के हो भने सहकारी ऐनले चाहिँ के भन्छ भन्नुहुन्छ भने 3 प्रकृतिको सहकारीमा सदस्य बन्न पाइन्छ। जस्तो अब एउटा तपाईँको तपाईँको बहुउद्देश्यमा, अनि बचत ऋणमा, अनि उत्पादनमूलक सेभिङ क्रेडिटमा, अनि उत्पादनमूलकमा कृषि, त्यसलाई अहिले कृषि भन्दैन, उत्पादनमूलक जम्मा 5 प्रकृतिका सहकारीहरू छन्। अब त्यसमा उत्पादनमूलक, उपभोक्ता भण्डार, यस्ता सहकारी 5 प्रकृतिका छन्।
हजुर,
अब यी प्रकृति अनुसार चाहिँ अब 3टासम्म खाता चाहिँ अब सकिन्थ्यो, सकिन्छ अब बचतै गर्नको लागि, तर सञ्चालकमा आउन एउटा प्रकृतिबाट मात्रै जान पाइन्छ, सबैमा गएर सञ्चालक बस्छु भन्न चाहिँ पाइँदैन। अनि त्यो सबैभन्दा ठुलो कुरो समस्या कहाँ देखियो भने अब हाम्रो सञ्चालकले ऐनले चाहिँ के भन्छ भन्नुहुन्छ भने सदस्य बनेको मान्छेको बारेमा सम्पूर्ण कुरा बुझेर सञ्चालक समितिको बैठकले निर्णय गरेर सदस्यता दिने या नदिने भन्ने कुरा ऐनमा छ।
हजुर,
तर यहाँ चाहिँ के छ भने अब बजार प्रतिनिधि जानुहुन्छ, अब म खाता खोलिदिनु भन्नुहुन्छ, मेरो जागिर जोगियो भन्यो, अनि मेरो सुविधाको लागि पनि मलाई सहयोग गरिदिनु पर्यो भन्यो, अनि जस सबैको खाताहरू चाहिँ के भयो त भन्दा खाता खोलिँदै गयो। अब यसरी खाता खोलिरहनु चाहिँ भोलि त्यो सहकारी नबुझेको सहकारी ऐन कानुन त्यो हाम्रो सहकारी कुन प्रकृतिको हो, यसको कार्यक्षेत्र कहाँ छ, सञ्चालकहरू के छन्, यसको अवस्था के छ, यसको नाफा घाटा के छ, यो कुरा नबुझिकन खाता खोल्नु चाहिँ भोलि ठुलो दुर्घटना हो। त्यो सदस्यले बुझ्नुपर्छ कमसेकम त्यसको सबै प्रक्रिया कानुनी रूपमा बुझेर मात्रै तपाईँको बचत गर्न खाता खोल्नुपर्छ। नभए तपाईँको फेरि खाता खोल्ने भनेर तपाईँको बचत मात्रै गर्ने फेरि त्यो ठुलो झन् दुर्घटना हो। बचत मात्रै गर्न पाइँदैन, सेयर अनिवार्य हुनुपर्छ, सेयर सदस्य दिएको बैठकको निर्णय अनिवार्य हुनुपर्छ। अहिले कोपोमिस, कोअपरेटिभ पोभर्टी म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम, सहकारी गरिबी व्यवस्थापन सूचना प्रणाली, त्यसलाई पनि लागू गरेको छ। त्यो कोकोमिसमा तपाईँको सदस्यको बायोडाटा हाल्नुपर्छ। यो कोकोमिस सबै सहकारीमा लागू गर्ने हो भने सदस्य तपाईँको यो 9-10 खाता सबै तपाईँको
ब्यालेन्समा आउन सक्छ,
ब्यालेन्समा आउन सक्छ। तर कोकोमिसलाई कार्यान्वयन गर्नका लागि राज्य लागि पर्दैन क्या, राज्यले जसरी पनि लागू परेर चाहिँ के गर्नु पर्यो भनेदेखि कोकोमिसमा अनिवार्य सदस्यलाई, त्यसले कोकोमिसमा प्रत्येक वर्ष डाटाहरू बायोडाटाहरू नहालेको खण्डमा जग्गा रोक्का फुक्काको लागि सुविधा बन्द गर्नु पर्यो, रासो लिने कुराहरूमा सुविधा राज्यले दिने सुविधाहरूबाट पनि बन्द गर्नु पर्यो, रासो ट्याक्सहरू तिरिन्छ त्यो ट्याक्सहरू पनि रोक्नु पर्यो, कोकोमिसमा हालेको छ त्यो बायोडाटा लिए भनेर माग्नु पर्यो नि त।
अब अन्त्यमा सर, समय हामीसँग अलिक कम भयो, अन्त्यमा तमाम रेडियो सुन्ने श्रोताहरूलाई अब आफू रहेको सहकारीमा चाहिँ कसरी आफूले चाहिँ बचत गर्ने, के कुरालाई ख्याल गर्ने, होइन कस बचत गरिरहेको आफ्नो सहकारीको अवस्था के छ भन्ने कुरामा चाहिँ कसरी जानकारी लिने भनेर समग्र श्रोताहरूलाई चाहिँ तपाईँको सुझाव के?
मेरो सुझाव सम्पूर्ण सदस्यलाई कम्तीमा महिनामा एकचोटि आफ्नो सहकारीमा अनिवार्य जानु होला, सहकारीको अवस्थाको बारेमा डिटेलमा बुझ्नु होला, हाम्रो विनियम विधानहरूमा के लेखेको छ, हाम्रो यसको कार्यक्षेत्र तपाईँको कहाँ कहाँ हो त्यो कुरा बुझ्नु होला, अनि त्यस पछाडि तपाईँको त्यो बचत गर्न तपाईँ कतिवटा प्रकारको प्रकृतिको सहकारी भन्नुहुन्छ, तिनवटा प्रकृतिको सहकारी भन्दा बढीमा सदस्य बचत नगर्नु होला, बचत मात्रै नगर्नु होला, शेयर सदस्य अनिवार्य बन्नु होला, शेयर सदस्य बनेपछि मात्रै कारोबार गर्न सकिन्छ, शेयर सदस्य बनिसकिसकेपछि पछि भोलि पैसा आफ्नो असुल उप हुन सकेन, मुद्दा मामला पनि गर्न सकिन्छ, तर बचत मात्रै गर्ने हो भने चाहिँ फेरि पैसा असुल उप गर्न गाह्रो हुन्छ, सदस्य बनेर मात्रै कारोबार गर्नको लागि सम्पूर्ण सदस्यलाई, र सबैभन्दा पहिला कुरा सञ्चालक र सदस्यले तुरुन्तै भोलि पछिदेखि नै के गर्नु पर्यो भने अहिलेको परिस्थितिमा अहिलेको यो अभियानले जुन एउटा अभियानै नभनौँ तर एउटा उहाँ आएको छ ऋण नतिर्ने, यसको बारेमा तुरन्त सदस्यलाई कानुनी प्रक्रिया के छ, यो असुली गर्ने प्रक्रिया के छ, ऋण बिना धितो पनि असुल उप हुन्छ भोलि कानुनी प्रक्रियामा, तर त्यसको प्रक्रिया के छ भन्ने कुरा चाहिँ यो तुरुन्तै सदस्य शिक्षा राखेर सञ्चालक सदस्यहरूले बुझेर यो तुरुन्तै कार्यान्वयनमा लानुपर्छ, र यो सदस्य शिक्षा कोषमा छुट्याएको बजेट प्रत्येक तपाईँको उसमा खर्च गरेकै हुनुपर्छ सदस्यहरूलाई, उनीहरूलाई व्यावसायिक बनाउनु पर्यो, उनीहरूको आय आर्जनमा वृद्धिमा जोड दिनु पर्यो, उनीहरूलाई स्वरोजगारको अवसरको सिर्जना गर्नु पर्यो, उनीहरूलाई व्यावसायिक बनाउनु पर्यो, यो सबै गर्न सक्यो भने सहकारीहरू असफल हुँदैनन्।
हस्, अत्यन्तै व्यस्तताको बावजुद पनि समय प्रदान गरेर सहकारीका बारेमा जानकारी गराइदिनु भयो डिली सर, यहाँलाई हार्दिक आभार व्यक्त गर्दछु।
धन्यवाद पुष्प सर, हजुरलाई पनि, मैले पनि यो यहाँको मिडिया मार्फत चाहिँ सम्पूर्ण सहकारीका मेम्बरहरू सदस्यहरूलाई चाहिँ यो सूचना प्रवाह गर्न पाएकोमा तपाईँ प्रति र तपाईँको मिडियाप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
हस्, धन्यवाद। उहाँ हुनुहुन्थ्यो बिर्तामोड नगरपालिका सहकारी शाखाका पूर्व प्रमुख डिली दाहाल, रेडियो भिजनसँग कुराकानी गर्दै। हवस् त, आजलाई कार्यक्रम बिर्तामोड खबर यति नै। हामी अर्को हप्ता फरक व्यक्तित्वसँगको कुराकानी लिएर, फरक प्रसङ्गको कुराकानी लिएर पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।